السلام علیکم ورحمۃ اللہ وبرکاتہ، کیسے ہیں آپ لوگ؟ اللہ تعالیٰ وقت میں، صحت میں برکت دے۔ آئیے شروع کرتے ہیں۔ الرحیک مختوم، نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ مکہ میں نبی صلی اللہ علیہ وسلم کا قیام اور کام، پیج 557 بالکل شروع میں ہے۔ الحمدللہ مکہ فتح ہوا، اب اس کے بعد کیا ہے؟ کسی بھی کام کے مکمل ہونے کے بعد بہت سارے سوالات ہوتے ہیں ذہنوں میں، انہی میں سے ایک سوال کہ اب اللہ کے نبی یہاں رہیں گے یا مدینہ جائیں گے؟ تو آئیے ذرا پڑھتے ہیں کہ اس کے بعد کیا ہوا۔ بہت ہی دلچسپ موڑ ہے فتح مکہ کا۔ مکہ میں رسول اللہ صلی اللہ علیہ وسلم نے 19 روز قیام فرمایا۔ اس دوران آپ شعائر اسلام کی تجدید کرتے رہے، یعنی جو ریچولز آف اسلام تھے ان کا ریوائیول کرتے رہے، یہ مراد ہے۔ 19 ڈیز رہے، اور جو بھی اسلام کی اس وقت تک کیفیات تھی، جو عبادات کی شکل تھی، وہ سب لوگوں کو بتاتے رہے۔ یہ کس لیے تھا؟ تاکہ وہ لوگ جو ابھی آپ کی تربیت میں نہیں آئے، آپ تو مدینہ میں تھے لیکن مکہ میں ہی وہ مسلمان تھے، تو گویا کہ کہہ لیجئے کہ یہ ان کے لیے ایک شارٹ ٹرم ٹریننگ سیشن بھی تھا، اور ان کو دین اسلام سکھانے کا طریقہ، اور لوگوں کو ہدایت و تقویٰ کی تلقین فرماتے رہے۔ یہاں واحد یاد کیجئے اللہ کے نبی کے جو مقاصد ہیں بعثت کے، جس میں یتلو علیہ آیات ہی سے لے کے باقی چیزیں۔ تو ایک اچھا لیڈر ایک دفعہ پڑھا کر چھوڑ نہیں دیتا لوگوں کو، بلکہ اس کو مستقل ان چیزوں پر لگائے رکھتا ہے۔ انہی دنوں آپ کے حکم سے ابو سعید خزائی نے نئے سرے سے حدود حرم کے کھمبے نصب کیے۔ آپ نے اسلام کی دعوت اور مکہ کے آس پاس بتوں کو توڑنے کے لیے کئی سرایا بھی روانہ کیے۔ سرایا کیا؟ جہاں خود نہ گئے دوسروں کو بھیجا، اور اسی طرح سارے بت توڑ ڈالے گئے۔ آپ کے منادا کہتے ہیں اعلان کرنے والا، یعنی آپ کی طرف سے جو نامینیٹڈ تھا، اس نے جا کر مکہ میں اعلان کیا کہ جو شخص اللہ اور آخرت کے دن پر ایمان رکھتا ہو، اپنے گھر میں کوئی بت نہ چھوڑے بلکہ اسے توڑ ڈالے۔ اس چھوٹے سے پیراگراف میں بھی سیوں سبق ہیں، لیکن صرف ہم چند چیزوں پہ غور کر کے دیکھ لیں۔ تو پہلی تو بات یہ ہے کہ اللہ کے نبی نے کام کے پورا ہونے کے بعد کچھ دن وہاں رہنا پسند کیا تاکہ انتظامی امور کو دیکھ سکے۔ یہی آپ کے میرے لیے بھی گائیڈ لائن ہے کہ ایک دن کسی کام کو شروع کر کے پھر بیچ سے اپنے آپ کو نکال لینا، یہ درست طریقہ نہیں ہوتا۔ کچی بنیادوں پہ بہت مضبوط عمارتیں نہیں کھڑی ہوتی۔ پھر دوسری بات ہے کہ جو لوگ پہلے سے مکہ میں موجود تھے یا پھر جو اس موقع پہ اسلام کی طرف آئے، تو آپ نے ان کو اسلام کے ریچول سکھائے، کیونکہ یہی پہلی چیز ہوتی ہے، اور ساتھ ہی ساتھ ہدایت اور تقویٰ بھی سکھاتے رہے، گویا کہ پرانے اور نئے لوگوں کی تعلیم اور تربیت کا انتظام کیا۔ پھر اس کے بعد دیکھیے کہ ابو سعید خدائی نے جو نئے سرے سے حرم کی حدود مقرر کی، یہ بھی ایک بہت ہی اہم بات ہے۔ لمٹس اینڈ جو بھی کسی کے کام کرنے کے تقاضے ہوتے ہیں، اس کو بھی واضح کر دیا آپ نے، یہ کہہ لیجئے۔ پھر اگلی جو سب سے بڑی بات ہے کہ عملی دعوت دی، یعنی ارد گرد کے بتوں کو توڑنے کے لیے اپنی ذمہ داری میں، اپنی کسٹڈی میں پورے گروپس بھیجے۔ تو اس سے پتہ چلتا ہے کہ ٹیم کو بھی عملی چیزوں میں ساتھ ڈالنا چاہیے، اور خود نہ جا سکے تو دوسروں سے وہ کام لے لیا۔ ہر بندہ ہر کام نہیں کر سکتا، تو لہٰذا اچھی اسٹریٹجی کیا ہے کہ جو کام آپ خود نہیں کر سکتے وہ دوسروں سے کرائیں۔ اور منادی کیا ہے؟ جیسے آپ کے ذہن میں آنا چاہیے کہ ہاتھ میں ایک بڑا سا بھونپو سا لیا ہوا ہے، اور وہ اعلان کر رہا ہے، ندا لگا رہا ہے کہ اپنے گھروں کے بت توڑ دو۔ اللہ کرے کہ ہم بھی اس سے سیکھ کر، جب بھی کوئی ایسا وقت ہو، جیسے کہ کئی کہانیاں آپ کے بھی پاس موجود ہوں گی، ہم اسلام کے نام پر بہت ساری چیزیں تو لیتے کرتے دیتے ہیں، لیکن پھر آگے سے اس کے وہ پورے تقاضے نہیں ہو پاتے۔ بہرحال یہاں پہ کہہ لیجئے کہ ایک بڑا کام پورا ہوا۔ اب کیا ہوتا ہے؟ سرایا اور وفود۔ مومن کی زندگی میں کبھی بھی چھٹی نہیں ہے، एक महाज पूरा अल्हम्दुलिल्लाह, दूसरा खोल लीजिए। एक प्रोजेक्ट पूरा तो दूसरा खोल लीजिए। छुट्टी तो बस नम का नौ मते लरूस है, और मोमिन को तो काम में ही छुट्टी मिल रही होती है। उसको मज़ा, रिलैक्सेशन और री असेसमेंट तो काम में मिल जाती है, इसलिए उसको ज़रूरत नहीं होती छुट्टी की। इस पे हमारे बहुत सारे सेशंस हैं पर्सनैलिटी ग्रूमिंग के वीकेंड्स में, जो पिछले मंथ्स में चलते रहे, कि कैसे लव योर जॉब, लव योर वर्क। इससे आपको ना थकन होगी और ना कोई परेशानी, बल्कि काम की क्वालिटी भी अच्छी होती है। तो फतेह मक्का से यकसू हो जाने के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 25 रमज़ान सन 8 हिजरी को हज़रत खालिद बिन वलीद की सरकर्दगी में उज्जा को गिराने के लिए एक सरिया रवाना किया। उज्जा नखला में था। कुरैश और सारे बनु कनाना इसकी पूजा करते थे, ये इनका सबसे बड़ा बुत था। बनु शेबान इसके मुजावर थे। हज़रत खालिद रज़ी अल्लाह अन्हु ने 30 सवारों की मायत में नखला जाकर इसे ढा दिया। वापसी पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दरियाफ़्त फरमाया कि तुमने कुछ देखा भी था? हज़रत खालिद ने कहा कि नहीं। आपने फरमाया, तब तो दर हकीकत तुमने इसे ढाया ही नहीं, फिर से जाओ और इसे ढा दो। हज़रत खालिद बिफरे और तलवार सोनते हुए दोबारा तशरीफ़ ले गए। अब की बार इनकी जानिब एक नंगी काली परगंदा सर औरत निकली। मुजावर इसे चीख चीख कर पुकारने लगा, लेकिन इतने में हज़रत खालिद रज़ी अल्लाह अन्हु ने ज़ोर की तलवार मारी कि इस औरत के दो टुकड़े हो गए। के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास वापस आकर खबर दी। आपने फरमाया, हाँ वही उज्जा थी। अब वो मायूस हो चुकी कि तुम्हारे मुल्क में कभी भी इसकी पूजा होगी। यहाँ से चंद बातें अमल की लीजिए, वरना तो बात का फ़ायदा ही नहीं होगा। पहली बात, यकसुई। कामों को अधूरा छोड़कर दूसरे कामों में लगना यकसुई नहीं देता, तो मौजूद काम पूरे कर लेने चाहिए ताकि हमारे जहन से एक बोझ हट जाए। कभी कभी सिर्फ चंद मिनट का काम होता है, चंद घंटे लगते हैं उसमें, बहुत ही तो छोटी चीज़ें होती हैं, उनको करके ख़त्म कीजिए ताकि फिर आप जो काम करें, बड़े बड़े भी करें, लेकिन फोकस्ड हो। फिर दूसरी बात है, उज्जा नाम की एक देवी या जो उनका बुत था, उसको गिराने के लिए पूरी एक फ़ौज भेजी। इससे पता चलता है कि लीडर्स को कभी कभी रिस्क मैनेजमेंट करनी पड़ती है। रिस्क टेकर होता है लीडर, और वो मैनेज करता है अपनी टीम के साथ। और फिर इसी तरह से आप देखिए कि आपका अपने साथी के उस काम को करके आने के बावजूद उस पर कमेंट किया और कहा कि आपने ठीक नहीं किया, तो खालिद ने बिल्कुल बुरा नहीं माना कि आप क्यों कहते हैं, मैं तो करके आया हूँ। बस अब हम बहस करने लग जाते हैं। थोड़ा सा सोच के देखना चाहिए कि शायद कहने वाले की बात भी ठीक हो। और वाकई जब वो अंदर जो उनकी देवी थी, जब वो निकली, तो उसके बाद यकीन हुआ कि यहाँ से शैतान का जो काम था वो पूरा हुआ और अल्लाह ताला ने इस काम को पूरा करवा दिया। इसके बाद आपने अमर बिन आस रदी अल्लाहु अन्हो को इसी महीने सुवा नामी बुत ढाने के लिए रवाना किया। यह मक्का से 3 मील के फासले पर राहत में बनु हुज़ैल का एक बुत था। जब हज़रत अमर रजी अल्लाहु अन्हो वहाँ पहुँचे, तो मुजावर ने पूछा, तुम क्या चाहते हो? उन्होंने कहा, मुझे रसूलुल्लाह ने इसे ढाने का हुक्म दिया है। इसने कहा, तुम इस पर कादिर नहीं हो सकते। हज़रत अमर ने कहा, क्यों? इसने कहा, कुदरतन, यानी तुम्हें कुदरत ही रोक लेगी, जैसे आप कह लीजिए। लोग आज भी कहते हैं, अच्छा फिर तुम्हारे लिए खुद ही को रुकावट खड़ी हो जाएगी। तो उसने कहा, कुदरतन रोक दिए जाओगे। हज़रत अमर ने कहा, तुम अब तक बातिल पर हो, तुम पर अफसोस, क्या ये सुनता या देखता है? इसके बाद बुत के पास जाकर इसे तोड़ डाला और अपने साथियों को हुक्म दिया कि वो इसके खजाने वाला मकान ढा दें, लेकिन इसमें से कुछ न मिला। फिर मुजावर से फरमाया, कहो कैसा रहा? इसने कहा, मैं अल्लाह के लिए इस्लाम लाया। तो क्या सीखा इसमें से? अगर आपको यकीन है ना, आप सही काम कर रहे हैं, सही मकसद पे कर रहे हैं, नीयत भी ठीक है, तो फिर उस चीज़ पे स्टैंड लेना चाहिए। और दूसरी बात, यहाँ से एक और बात भी समझ आती है कि साथ साथ तबलीग भी हो रही है, कि है वो मुजावर, लेकिन आप उसको उसके ही अकायद के गलत होने पर कॉन्शियस भी कर रहे हैं कि देखो, मैं तुम्हें कहता था ना कि ये काम हो जाएगा। और इससे ये भी पता चलता है कि शिर्क बंदे की मत मार देता है। इसी माह हज़रत साद बिन ज़ैद अशखली को 20 सवार देकर मनात की तरफ रवाना किया गया। ये कुदैत के मसलल में, ये कदीत के पास मुसलल में औसो खजरत और गस्सान वगैरह का बुत था। जब हज़रत साद वहाँ पहुँचे, तो उसके मुजावर ने इनसे कहा, तुम क्या चाहते हो? उन्होंने कहा, मैं मनात को ढाना चाहता हूँ। उसने कहा, तुम जानो और तुम्हारा काम जाने। हज़रत साद मनात की तरफ बढ़े, तो एक काली नंगी परगंदा सर औरत निकली। वो अपना सीना पीट पीट कर हाय हाय कर रही थी। इससे मुजावर ने कहा, मनात अपने कुछ नाफरमानों को पकड़ ले। लेकिन इतने में हजरत साद ने तलवार मारकर इसका काम तमाम कर दिया, फिर लपक कर बुठा दिया और इसे तोड़ फोड़ डाला, ख़जाने में कुछ न मिला। इससे भी क्या पता चलता है कि आपने मुख्तलिफ लोगों को मुख्तलिफ गोल दिए थे। यही बेहतरीन मैनेजमेंट है कि पूरी जगह को, पूरे इलाके को कवर किया जाए। अगर बुतों से पाक करना था या दरगाहों से, और इसी तरह आज के दौर में आप देखिए कि ये जो बुत थे वहाँ, आज कितना बड़ा तूफ़ान उठ जाए अगर किसी मज़ार को या किसी कब्र जिसके इर्द गिर्द लोग बैठे हैं हिलाने की भी कोशिश की जाए। बाज़ दफ़ा तो बड़ी बड़ी जंगें शुरू हो जाती हैं, लेकिन अल्लाह के नबी ने ये रिस्क लिया। अगर अमली तौर पे आप कोशिश नहीं करेंगे ना बुराई को मिटाने की, तो बातों से कुछ नहीं होता। और ख़ास तौर पर अब हम सबको भी सोचना चाहिए, माशाल्लाह अल्लाह ने हमें इतना इल्म दिया, पूरा कुरान सीने में आ गया, अब हमें अल्लाह और से और नए से नए उलूम भी दे रहा है, हमें नेकियों के मौके भी मिल रहे हैं, तो क्या वाकई अब हमारे अंदर इस अमली जिहाद की जरूरत आई, या भी सिर्फ़ बातें ही करते रहते हैं। फिर इससे एक और चीज़ पता चलती है कि ये काली औरत जो होती है ये शैतान है, क्योंकि शैतान हर बुत के पीछे बैठा होता है या उसके आगे होता है, असल में वो शैतान की पूजा होती है। ये कुरान पाक में आप चीज़ पढ़ चुके हैं। इसके बाद उज़्ज़ा को ढाकर हज़रत खालिद बिन वलीद वापस आए, तो इन्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसी माह शाबान 8 हिजरी में बनू जज़ीमा के पास रवाना फरमाया, लेकिन मकसूद हमला नहीं बल्कि इस्लाम की तबलीग थी। यहाँ से भी आप देखिए कि सबसे पहली प्रायोरिटी तबलीग थी आपकी भी और आपके साथियों की भी। जो उस रास्ते में मज़ाहमत करता फिर उससे बात की जाती, अदरवाइज़ आप लोगों के साथ कत्लो गारत गरी का कोई इरादा नहीं रखते थे। खालिद रज़ी अल्लाहु अन्हो महाजरीन अनसार और बनू सुलैम के 350 अफराद लेकर रवाना हुए और बनू जुज़ैमा के पास पहुँच कर इस्लाम की दावत दी। उन्होंने कहा असलमना, हम इस्लाम लाए, यानी उन्होंने बल्कि असलमना की जगह क्या किया, उन्होंने असलमना की बजाय सबाना सबाना, यानी हमने अपना दीन छोड़ा, हमने अपना दीन छोड़ा कहा। इस पर हज़रत खालिद ने इनका कत्ल और गिरफ्तारी शुरू कर दी और एक एक कैदी अपने हर हर साथी के हवाले किया। फिर एक दिन हुक्म दिया कि हर आदमी अपने कैदी को कत्ल कर दे, लेकिन इब्ने उमर और इनके साथियों ने इस हुक्म की तामील से इनकार किया। और जब नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए तो आपसे इसका तذکرہ किया, आपने अपने दोनों हाथ उठाए और दोबारा फरमाया, ए अल्लाह, खालिद ने जो कुछ किया मैं इससे तेरी तरफ से बरात इख्तियार करता हूँ। यानी आपके भेजे हुए एक शख्स ने गलत अमल इख्तियार किया तो आप उससे बेनियाज थे। इससे भी पता चलता है कि बाज़ दफ़ा टीम मेंबर से बड़े बड़े ब्लंडर हो जाते हैं, बड़ी बड़ी ख़ताएं हो जाती हैं, तो समझाना और बताना मकसूद है, और ऐसी चीज़ों के वक्त पे उनको काटना नहीं बल्कि उनकी आइंदा के लिए इस्लाह करनी है। इस मौके पर सिर्फ बनू सुलैम के लोगों ने अपने कैदियों को कत्ल किया था, अनसार व महाजरीन ने कत्ल नहीं किया था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अली को भेजकर इनके मकतूलीन की दियत और इनके नुकसानात का मुआवजा अदा किया। यानी क्या पता चला कि अगर टीम मेंबर से कोई गलती हो जाती है तो लीडर का फ़र्ज़ है कि वो फिर उन लोगों से माजरत करे और हर मुमकिन हद तक उनकी उस तकलीफ का इजाला करे, अच्छे लफ्ज़ों के साथ या किसी भी अमली कोशिश के साथ, तो फिर दिलों में जो रंजिश आ जाती है कभी कभी वो दूर हो जाती है। इस मामले में हज़रत खालिद और अब्दुर्रहमान बिन औफ रदी अल्लाहु अन्हुमा के दरमियान कुछ सख्त कलामी और कशीदगी हो गई। इसकी खबर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पहुंची या आपको हुई, तो आपने फरमाया, खालिद ठहर जाओ, मेरे रफ़का को कुछ कहने से बाज़ रहो, अल्लाह की कसम अगर वह पहाड़ सोना हो जाए और वह सारे का सारा तुम अल्लाह की राह में खर्च कर दो, तब भी मेरे साथियों में से किसी एक आदमी की एक सुबह की इबादत या एक शाम की इबादत को नहीं पहुंच सकते। मतलब क्या था कि ये पुराने साथी थे। आप देखिए कि अब्दुर्रहमान बिन औफ तो बहुत पहले मुसलमान हो गए, खालिद बाद में हुए। थोड़ा सा खालिद रज़ी अल्लाह अन्हो के मिजाज में तलखी भी थी, दुरुस्तगी भी थी, तो इससे भी पता चलता है कि अगर दो टीम मेंबर्स के बीच में कभी कभी कोई रंजिश हो जाए तो बड़े खूबसूरत लफ्ज़ों में और एक ज़ख़म पे फाहा रखने के अंदाज़ में लीडर्स को चाहिए कि वो उनके बीच में मुसालहत करवा दें, हर एक को खुश रखने की पूरी कोशिश करनी चाहिए और फिर ऐसा तज़की और तरबियत की जाए कि इसका दोबारा मौका भी ना बने। ये है फ़तेह मक्का। غزوہ ہے یہ، یعنی یہ ہے غزوہ فتح مکہ، یہی وہ فیصلہ کن مارکہ ہے اور فتح عظیم ہے جس نے بت پرستی کی قوت مکمل طور پر توڑ کر رکھ دی اور اس کا کام اسی طرح کر دیا کہ جزیرۃ العرب میں اس کے باقی رہنے کی کوئی گنجائش اور کوئی وجہ جواز نہ رہ گئی، کیونکہ عام قبائل منتظر تھے کہ مسلمانوں اور بت پرستوں میں جو مارکہ آرائی چل رہی ہے، دیکھے اس کا انجام کیا ہوتا ہے۔ ان قبائل کو یہ بات بھی اچھی طرح معلوم تھی کہ حرم پر وہی مسلط ہو سکتا ہے جو حق پر ہو۔ ان کے اس یقین کامل میں مزید حد درجہ پختگی نصف صدی پہلے اصحاب فیل ابرہا اور اس کے ساتھیوں کے واقعے سے آ گئی تھی، کیونکہ اہل عرب نے دیکھ لیا تھا کہ ابرہا اور اس کے ساتھیوں نے بیت اللہ کا رخ کیا تو اللہ تعالیٰ نے انہیں ہلاک کر کے بھس کر دیا۔ کیا پتہ چلا کہ ہر کام کے کچھ سیکوینسز ہوتے ہیں۔ نبی صلی اللہ علیہ وسلم نے جس خوبصورت طریقے سے مکہ کو فتح کیا، یہ اللہ کی طرف سے بھی ایک آپ کے ساتھ برہان تھی اور آپ کی حکمت بھی تھی، اور آپ نے اس طریقے سے بغیر خون بہائے بت پرستی کا خاتمہ کر دیا۔ آج بھی انسانیت کو اسی منہج کو اپنانے کی ضرورت ہے کہ نقصان تھوڑا ہو اور فائدہ زیادہ ہو۔ یہ بات بھی یاد رکھنے کی ہے کہ صلح حدیبیہ اس فتح عظیم کا پیش خیمہ اور تمہید تھی، یعنی اگر صلح حدیبیہ نہ ہوتی تو فتح مکہ کی نوبت ہی نہ بنتی۔ اس سے بھی پتہ چلتا ہے کہ دبکے کی بھی صلحیں بعض دفعہ بہت بڑی فتوحات کا ذریعہ بنتی ہیں۔ ہر وقت ہی آپ اپنے آپ کو نہیں منوا سکتے، کبھی نہ کبھی حق پہ ہوتے ہوئے بھی آپ کو جھگڑا چھوڑنا پڑے گا، اپنا حق لینے کی بجائے اپنا حق کبھی کبھی دینا بھی پڑے گا۔ پھر ہی تو فائدے ہوئے، کیونکہ پھر کیا ہوا، اس کی وجہ سے امن و امان کا دورہ ہو گیا تھا، لوگ کھل کر ایک دوسرے سے بات کرتے تھے، اسلام کے متعلق تبادلہ خیال اور بحثیں ہوتی تھی۔ مکہ کے جو لوگ در پردہ مسلمان تھے، انہیں بھی صلح کے بعد اپنے دین کے اظہار اور تبلیغ اور اس پر بحث و مناظرے کا موقع ملا۔ ان حالات کے نتیجے میں بہت سے لوگ ہلکا بگوشے اسلام ہوئے، یہاں تک اسلامی لشکر کی جو تعداد گزشتہ کسی غزوے میں 3,000 سے زیادہ نہ ہو سکی تھی، اس غزوہ فتح مکہ میں 10,000 تک پہنچ چکی، یعنی اس پہ پہنچ گئی۔ اس سے پتہ چلتا ہے کہ کبھی کبھی آپس میں گھلنا ملنا، نئے لوگوں سے رابطے رکھنا، پرانے لوگوں سے بات کرنا، یہ بھی اسلام اور دین کو فائدہ دیتا ہے۔ تھوڑی سی سوشلائزنگ اس طرح کی کہ کہیں اگر دھن چھا چکی ہے تو دھن چھٹ جائے، اور اگر دلوں میں کوئی بدگمانی آ چکی ہے تو وہ دور ہو، تو آپس میں ساتھیوں کو ضرور اس کے اوپر کوشش بھی کرنی چاہیے۔ اور انسان دوسرے انسان سے بات کر کے بہت خوش ہوتا ہے۔ آپ 2-3 منٹ لگا کر کسی کا دکھ سن لیتے ہیں، آپ کو کیا پتہ وہ آپ کے دین کے لیے کتنا فائدہ مند ہو جائیں۔ تو لیے دیے نہیں رہنا چاہیے، اور اگر کبھی دل میں کوئی رنجش ہو کسی سے تو کھل کے بات کر لینی چاہیے، بلکہ انہیں سے ٹائم لے لینا چاہیے کہ مجھے آپ کے ساتھ چائے کا ایک کپ پینا ہے، آپ بتائیے آپ کے گھر پہ کہ میرے گھر پہ، اور وہاں ہلکی پھلکی بات کر کے دلوں کو صاف کر لینا چاہیے۔ اپنے دل کو ٹریش کین بنائیں گے تو آہستہ آہستہ پھر گندگی ہی بڑھے گی، اور دل صاف ہونے چاہیے ہمارے گھروں کی طرح۔ اس فیصلہ کن غزوے نے لوگوں کی آنکھیں کھول دیں اور ان پر پڑا ہوا وہ آخری پردہ ہٹا دیا جو قبول اسلام کی راہ میں روک بنا ہوا تھا، یعنی رکاوٹ تھا، ہرڈل تھا، بیریئر تھی کہہ لیجئے۔ اس فتح کے بعد پورے جزیرۃ العرب کے سیاسی اور دینی افق پر مسلمانوں کا سورج چمک رہا تھا، اور اب دینی سربراہی اور دنیاوی قیادت کی زمام ان کے ہاتھ میں آ چکی تھی۔ تو کچھ لوگ آپ کی طرف سے کامیابیوں کے منتظر ہوتے ہیں، فتوحات کے منتظر ہوتے ہیں۔ یہ بات ہم نے شروع میں بھی کی تھی کہ جو شروع میں کسی تحریک کا ساتھ دیتے ہیں نا، وہ حق کی وجہ سے دیتے ہیں، ان کو نہیں پتہ ہوتا کل یہ کتنی شہرت ہو جائے گی، کتنی کامیابیوں کی، لیکن بعض میں جب کامیابیاں اور شہرتیں اور فوائد ہونے لگتے ہیں تو یہ چیزیں بھی بہت سارے لوگوں کے دین میں آنے کا ذریعہ بنتی ہیں۔ آج بھی آپ دیکھیے لوگ اس لیے بھی کوئی کورس جوائن کرتے ہیں کہ اس میں اتنے لوگ ہیں۔ الحمدللہ جس وقت SJ20 کا کورس چل رہا ہے وہ سووں میں نہیں، ہزاروں میں لائف स्टूडेंट्स का एनरोलमेंट है, तो जब वे लोग सुनते हैं इतने लोग कैसे लाइव कोर्स में आ सकते हैं, चले हम भी देखते हैं। और अभी भी यकीन करें कि मैंने मैसेज के दौरान देखा कि एनरोलमेंट एक आया है, तो ये अभी तक चल रहा है, हालांकि चौथा पारा शुरू हो चुका है। तो बस लोगों को ये चीज़ भी मोटिवेट करती है, कोई हर्ज की बात नहीं होती, इस तरह भी लोग आ जाएं, आएंगे तो खैर ही की तरफ ना। तो हर मुमकिन कोशिश से लोगों को बस दीन से जोड़ने की कोशिश करनी है। गोया के सुलह हुदैबिया के बाद जो मुसलमानों के हक़ में मुफीद तगैयुर यानी तब्दीली शुरू हुई थी, इस फतह के ज़रिए मुकम्मल और तमाम हो गई। और इसके बाद एक दूसरा दौर शुरू हुआ जो पूरे तौर पर मुसलमानों के हक़ में था और जिसमें पूरी सूरत हाल मुसलमानों के काबू में थी। और अरब अकवाम के सामने सिर्फ एक ही रास्ता था कि वो वफूद की शक्ल में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर इस्लाम कबूल कर लें और आपकी दावत लेकर चारों तरफ दुनिया में फैल जाएं। अगले 2 बरसों में इसी की तैयारी की गई, यानी एक पूरे पैकेज के साथ, एक प्लानर के साथ और एजेंडे के साथ अल्लाह के नबी ने ये काम किया। कुछ आपके प्लान थे, कुछ अल्लाह की तरफ से प्लान हो जाते हैं। याद रखिए, जब आप हक पे होते हैं, आप मुखलिस होते हैं, आप सच्चे होते हैं ना, अल्लाह ताला आपके लिए ऐसे रास्ते बनाते हैं जो आप तो कभी सोच भी नहीं सकते थे। आप तो अपनी उंगलियां दांतों में चबाने लग जाएं, लेकिन अल्लाह ताला वो काम हकीकत करके दिखा देता है। तो बहरहाल फतह मक्का बहुत ही खूबसूरत तरीके पे इस्लाम के लिए एक संगे मील बनी और अल्लाह ताला ने इस्लाम को दिलों पर और घरों में और बेहतरीन तरीके से कर दिया। तो यहाँ पे फतह मक्का का वो टॉपिक पूरा हुआ। आप चंद मिनट का रिकैप कीजिए तो इंशाल्लाह फिर हम इसके बाद आगे चलते हैं आपकी दावत के अगले मरहले पर। यह बहुत ही इंसान के मुहासबे का वक्त होता है। अल्लाह ताला में नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से बेहतरीन तरीके से सीखने वाला बना दे। आमीन।